यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। कोरोना भाइरस मुक्त देश बनाउनु नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता। रोजगारी वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता विकासमा नीति तथा कार्यक्रमको जोड़। वित्तीय अनुशासन, फजूल खर्चमा नियन्त्रण र कृषि व्यवसायमा प्रोत्साहन गर्ने गरी विभिन्न कार्यक्रमको घोषणा। आज थप 9 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 258 पुग्यो। विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,04,000 भन्दा बढ़ी मानिसको मृत्यु। र अमेरिकी स्वास्थ्य संस्था र बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा बाँदरमा गरिएको कोरोना विरूद्धको खोप परीक्षणको नतिजा आशाजनक। सरकारको आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस COVID-19बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले विश्वमा महामारीको रूपमा देखा परेको COVID-19सँग जुझ्न नेपालका सबै पक्ष एकताबद्ध हुनुपर्ने भन्नुहुँदै कोरोना भाइरसका कारण नेपालभित्र कसैको पनि ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लाग्ने बताउनुभयो।
आज सारा विश्व यस साझा तर अदृश्य दुश्मनका विरूद्ध कठिन युद्ध लडिरहेको छ। मानव जातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी समाप्त होला भन्ने भय, चिन्ता र अन्योल व्याप्त छ। यति बेला विश्व समुदाय बीच ऐक्यबद्धता, सहकार्य, आत्मविश्वास र आशावादको ठूलो खाँचो छ। यस महामारीको संक्रमण प्रारम्भ भए लगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं। संक्रमण थप फैलन नदिन र यस महामारीमाथि विजय प्राप्त गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एक ढिक्का भएर दृढताका साथ लाग्न म सबैमा आह्वान गर्दछु।
सरकारले कोरोना संक्रमणको परीक्षण व्यापक बनाउने, औषधि उपकरण र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने कुरालाई तीव्रता दिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यसै गरी सरकारले महामारीले मुलुकको सामाजिक र आर्थिक अवस्थामा पारेको प्रभावको अध्ययन गरिरहेको र यसै आधारमा राज्य प्रणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने, आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तीव्रता दिने कार्यक्रमलाई कार्यान्वयन गर्ने कुरामा जोड़ दिएको छ। राष्ट्रपति भण्डारीले देश COVID-19 को चपेटामा परेको र विकासको आकांक्षामा धक्का पुगेकोले सरकारको प्राथमिकता बदलिएको भन्नुहुँदै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न रणनीतिक आधार र पक्षलाई ध्यानमा राखी स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानको विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
यस महामारीका कारण सरकारका प्राथमिकता बदलिएका छन्। अबको हाम्रो कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ। नेपाल सरकारले आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मुलुकहरूको आयमा कमी आउने, मित्र राष्ट्र तथा विकास साझेदारहरूको स्रोत साधन परिचालनको क्षमता, प्राथमिकता र क्षेत्र फरक हुन सक्ने अवस्था भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने, अधिकांश मुलुकहरूको आर्थिक वृद्धि दर ऋणात्मक हुने अवस्थामा पनि जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ बनाउने, आर्थिक क्रियाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सिर्जना, उत्पादनशील क्षेत्र, विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदी सुचारू गरी तीव्रता दिने, आर्थिक उपलब्धि र विकासका प्रतिफलहरूको समन्यायिक वितरण गर्ने, स्वास्थ्य, शिक्षा, लैंगिक समानता एवं अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रका कार्यक्रमहरू सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशील सामाजिक जीवनको स्थापना गर्ने।
सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गर्ने, सम्पन्न र विपन्नहरूको सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख छ। विश्वभर आर्थिक संरचनाको अवस्थामा परिवर्तन हुन सक्ने भएकाले अधिकतम आन्तरिक स्रोत परिचालन गर्ने, उत्पादनशील क्षेत्र सुदृढ बनाउने र आर्थिक क्रियाकलाप, रोजगारी सृजना, विकास निर्माण र सामाजिक जनजीवनमा थप क्षति हुन नदिन प्रयास गर्ने, उत्पादन तथा रोजगारमूलक क्षेत्रमा लगानी बढ़ाउने तथा आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता विकास गर्ने कुरामा नीति तथा कार्यक्रमले जोड़ दिएको छ। नीति तथा कार्यक्रममा कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका अवसरहरू गुम्ने जोखिमलाई ध्यान दिएर स्वदेशमा नै रोजगारी सृजना गर्ने तथा स्वदेशमै रोजगारी गुमाएकाहरूका लागि पनि रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यस्तै आर्थिक क्रियाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सृजना, उत्पादनशील क्षेत्र विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदी सुचारू गर्ने कार्यलाई तीव्रता दिइनेछ। राष्ट्रपति भण्डारीले उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरिने, स्वदेशमै रोजगारी सृजनाका कार्यक्रम ल्याएर आत्मनिर्भर अर्थतन्त्रको विकासलाई प्राथमिकता दिइने बताउनुभयो।
महामारीका कारण रोजगारी गुमाएका श्रमिक, साना किसान, असहाय व्यक्ति, गरीब तथा विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, शिव विकास, तालिम र रोजगारी एवं आय आर्जन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। महामारी अनपेक्षित रूपमा लम्बिन गएको अवस्थामा सरकारले त्यसलाई रोक्न थप प्रभावकारी कदम चाल्दै कार्यक्रमहरूको पुनः प्राथमिकीकरण र समायोजन समेत गरी स्रोत साधन परिचालन गर्नेछ। महामारीसँग जुझ्नु परिरहेको विषम परिस्थितिमा पनि नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढताका साथ अघि बढ्नेछ। सरकारले गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको समतामूलक पहुँच सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गर्नेछ। देशभित्रै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारहरूको विकास गरिनेछ। शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रबल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिनेछ।
आगामी आर्थिक वर्षमा आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने, उत्पादनशील तथा रोजगारमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने, रूपान्तरणकारी, क्षेत्रगत र राष्ट्रिय स्तरका आयोजना तोकेको समयमा सम्पन्न गर्ने लक्ष्य सरकारको नीति तथा कार्यक्रममा लिइएको छ। यसै गरी विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मुलुकहरूको आयमा कमी आउने, मित्र राष्ट्र तथा विकास साझेदारहरूको स्रोत साधनहरू परिचालनको क्षेत्र परिवर्तन हुन सक्ने भएकाले आन्तरिक स्रोत साधन परिचालन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। सरकारले नीति तथा कार्यक्रममा शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय शुरू गर्नका लागि शुरूवाती पूँजी उपलब्ध गराउने कार्यक्रम ल्याएको छ। देशभरका सबै स्थानीय तहमा 5-15 सयको आधारभूत अस्पताल बनाउने, हरेक अस्पतालको स्तरोन्नति गर्ने र सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
आगामी आर्थिक वर्ष स्वास्थ्य संस्थाहरूको स्थापना एवं स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनः संरचना गरिनेछ। निरोगी नेपाल निर्माण यस सरकारको मूल स्वास्थ्य नीति हो। आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहका थप 2,626 वडाहरूमा पूर्वाधार निर्माण र सेवा उपलब्ध गराइएको छ। आगामी आर्थिक वर्षमा साक्षर नेपाल घोषणा गरिनेछ। विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा आवश्यक जनशक्ति विकासका लागि कृषि तथा वन, पर्यावरण, विज्ञान तथा प्रविधि, चिकित्सा, आयुर्वेद, पर्यटन, इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स, सुरुङ प्रविधि तथा रक इन्जिनियरिङ, खनिज अन्वेषण, जल विद्युत, नवीकरणीय ऊर्जा लगायतका विशिष्टीकृत विधामा उच्च शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
कृषि उत्पादनलाई आगामी 10 वर्षमा दोब्बर गर्नका लागि व्यवसायीकरण र आधुनिकीकरणमा जोड़ दिइने, कृषिमा लगानी बढ़ाइने, बेरोजगारीलाई रोक्नका लागि व्यवसायिक कृषि र उत्पादनमूलक सेवाका कार्यक्रम परिचालन गरिनेछ। सरकारको नीति तथा कार्यक्रममा खेर गइरहेको जमीनलाई उपयोगमा ल्याउने, रासायनिक मल र उन्नत बिउको वितरण तथा सिंचाई क्षेत्रको विस्तार गर्ने, कृषिमा थप आधुनिकीकरण, व्यवसायीकरण र यन्त्रीकरणमा जोड़ दिइने र हरेक किसानलाई स्थानीय तह मार्फत सूचीकृत गर्ने तथा कृषि अनुसन्धान सम्बन्धी विद्यमान व्यवस्थालाई स्तरोन्नति गरिने उल्लेख छ।
कोविड 19 विश्वव्यापी महामारीले स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू फर्किने सम्भावित परिस्थितिले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको छ। बेरोजगारहरूको सम्भावित पंक्तिलाई व्यावसायिक कृषि, वृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गरिनेछ। आगामी आर्थिक वर्षमा सरकारले कृषि क्षेत्रमा थप आधुनिकीकरण, यन्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धिमा जोड़ दिनेछ। स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं अभियान सञ्चालन गरिनेछ। कृषि वस्तुको प्रशोधन उद्योग स्थापना गरी प्रशोधित खाद्य वस्तु निर्यात गर्ने नीति लिइनेछ। सरकारले कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रूपमा विकास गर्नेछ।
यसै गरी अर्ग्यानिक खेतीका लागि कृषकलाई प्रोत्साहित गर्ने, कृषियोग्य जमीनको माटो नियमित परीक्षण गर्ने, कृषकले लागतको आधारमा उचित मूल्य पाउने गरी बजारको व्यवस्थापन गर्ने, कृषकले बाली लगाउनु पूर्व त्यसको समर्थन मूल्य तोकिनेछ। सरकारको नीति तथा कार्यक्रममा पोषणयुक्त आहार उत्पादन गर्ने, पहाड र तराईमा गाई भैंसी भेड़ा च्यांग्रा पालनमा जोड़ दिइने, पशुबाट सार्ने रोगलाई नियन्त्रण गर्ने क्वारेन्टाइनको व्यवस्था गरिने र कृषिका हरेक क्षेत्रमा प्राविधिक कृषक परिचालन गरिने कुरामा जोड़ दिएको छ। यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले सरकारलाई आगामी आर्थिक वर्ष 2077-78 लागि नीति तथा कार्यक्रममा सुझाव दिएको छ। आज प्रधानमन्त्री निवास बालटवारमा बसेको सो बैठकमा सचिवालय सदस्यले कार्यक्रमका केही विषयमा महत्वपूर्ण सुझाव दिने काम भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुझावका लागि सचिवालय बैठकमा अनुरोध गर्नुभएपछि सुझाव दिने काम भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। आज थप 9 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको कुल संख्या 258 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज मकवानपुरमा 1 र बाँकेमा 8 जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो। आज संक्रमण पुष्टि भएका मध्ये मकवानपुरका संक्रमितको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र बाँकेका 8 जनाको भेरी अस्पतालमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएकाहरूमध्ये 36 जना उपचारपछि निको भई घर फर्केका छन् भने बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हालसम्म नेपालमा 210 जना पुरूष र 48 जना महिलामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 1,250 जनाको पीसीआर र 758 जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 23,914 जनाको पीसीआर प्रविधिबाट र 63,085 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। यसै गरी देशका विभिन्न स्थानमा 15,683 जना क्वारेन्टाइनमा रहेका छन् भने देशका विभिन्न स्थानका अस्पतालहरूमा रहेको आइसोलेसन बेडमा 267 जना रहेका छन्। काठमाडौँ उपत्यकाभित्रका अस्पतालहरूमा 27 जना र बाँकी उपत्यका बाहिरका विभिन्न अस्पतालहरूमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको संक्रमण फैलन नदिने उद्देश्यले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायहरूबारे विज्ञहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन अपनाउन सकिने उपायहरूबारे स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव नारायण प्रसाद बिणारीले जानकारी दिनुभयो। यसै गरी बैठकले जापान तथा हङकङमा स्थायी बसोबासको अनुमति लिएका तर लकडाउनका कारण नेपालबाट फर्कन नपाएका व्यक्तिहरूलाई आफ्नै खर्चमा सम्बन्धित देश जान दिने निर्णय गरेको छ। बैठकले विदेशमा रहेका नेपालीहरूलाई अवस्था सहज भएपछि मात्रै स्वदेश फर्काउने निर्णय गरी तत्कालका लागि जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहन आग्रह गर्ने निर्णय भएको सचिव बिडारीले जानकारी दिनुभयो। बाँके नरैनापुरका 8 जना कोरोना संक्रमितहरूलाई दाङको बेलझुण्डी स्थित कोरोना विशेष आइसोलेसन अस्पताल लगिएको छ। आज बिहान मात्र नरैनापुरका 8 जना पुरूषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो। उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। नरैनापुरका विभिन्न क्वारेन्टाइनमा अहिले 500 बढ़ी छन्। भारतबाट स्थानीयहरू आउने क्रम जारी रहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो। कोरोना संक्रमणको जोखिम बढ़दै गएपछि स्थानीय प्रशासनले भोलि शनिबार बिहानदेखि लागू हुने गरी पाल्पालाई सील गरेको छ। जेठ 5 गतेसम्मका लागि पूरै पाल्पा जिल्ला सील गरेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण रोकथामका लागि गठित जिल्ला स्तरीय समितिको बैठकले अन्य जिल्लासँगको आवत जावत पूर्ण रूपमा बन्द गरेको हो। जिल्लामा औषधि बाहेकका अन्य सबै आयात र निर्यातमा समेत रोक लगाइएको छ। अर्घाखाँची र गुल्मीले यसअघि नै आफ्नो जिल्ला सील गरिसकेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम बढ़ेपछि लमजुङका सीमा नाका 3 दिनका लागि सील गरिने भएको छ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि आज बसेको जिल्ला स्तरीय जोखिम व्यवस्थापन समिति बैठकले जेठ 2 गतेदेखि 5 गतेसम्म अत्यावश्यक सवारी साधन बाहेक सबै आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले जानकारी दिनुभयो। एम्बुलेन्स, सब वाहन, दमकल र अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनहरू मात्र भित्रिन पाउने र अन्य सम्पूर्ण सवारी साधन तथा मानिसहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। बैठकले बैंक, वित्तीय संस्था, बीमा, सहकारी लगायतका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै जिल्लाभित्र र बाह्य जिल्लाका लागि यसअघि जारी गरिएका ई पास लगायतका सम्पूर्ण पासहरू खारेज गरेको छ। नेपाली कांग्रेसले भारत विभिन्न शहरबाट यसलाई फेरि सुन्नुहोस् नेपाली कांग्रेसले भारतका विभिन्न शहरबाट सीमा नाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढंगले प्रवेश गराउन सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति मार्फत जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल पहल नगरे सीमानामा खान बस्न कठिनाई हुने र लुकीछिपी नेपाल प्रवेश गर्ने भन्दै व्यवस्थित ढंगले प्रवेश गराई क्वारेन्टाइनमा राखेर परीक्षणपछि सुरक्षित रूपमा घर पुर्याउने प्रबन्ध गर्न आग्रह गर्नुभयो। सरकारको निर्देशानुसार नेपाली सेनाले चीनबाट G2G प्रक्रिया मार्फत खरिद गरेका 10 कन्टेनर सामान खासामा आइपुगेको छ। कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अति आवश्यक स्वास्थ्य सामग्री भोलिसम्म काठमाडौँ ल्याइने तयारी भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो। सेनाले सो प्रक्रिया मार्फत 67 थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो। केही सामान विमान मार्फत ल्याइने जनाइएको छ। कोरोना भाइरसको संक्रमणको दर बढ़दै जाँदा यसबाट सुरक्षित रहनका लागि के गर्ने भन्नेमा सर्वसाधारणमा अन्योल रहेको देखिन्छ। जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरूले भने व्यवहारमा परिवर्तन ल्याउन सके कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने बताउनुहुन्छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मानिसहरूले आफ्नो रहनसहन र व्यवहारमा परिवर्तन ल्याउनु पर्नेमा विज्ञहरूको जोड रहेको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी औषधि र खोप नबनिसकेको अहिलेको अवस्थामा यसबाट बच्नका लागि सबैले दैनिक जीवन रहनसहनमा परिवर्तन र व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको सुझाव रहेको छ। सामाजिक दूरी कायम गर्ने, भीड़भाड़मा नजाने, व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिने लगायतका सावधानी अप्नाउन सके कोरोना संक्रमणबाट बच्न सकिने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ।
यो चाहिँ रोगले 3 कुरामा मानिसमा परिवर्तन खोज्यो। एउटा चाहिँ हामीले आदर गर्ने, नजिक नजिक गएर होइन, हात समाएर होइन, वरै बसेर नमस्कार गर, नछोइकिने, त्यो अङ्क माल गर्ने, छोइने काम चाहिँ बन्द गर भनेर चाहिँ यसले चाहिँ स्पष्ट यो सन्देश दियो मान्छेहरूलाई। मास्क लगाउनु पर्ने भएको कुरा छ। यदि मानवीय व्यवहारहरू हामीले चाहिँ परिवर्तन गर्दै गयौँ, अनुशासित हुँदै जाने हो भने यो चाहिँ रोग चाहिँ
कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले जारी गरेको लकडाउनको समयमा घरमा रहेका ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य एवं व्यवहारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। लामो समय घरभित्रै बस्दा बालबालिकामा मानसिक समस्या देखिन सक्ने भएकाले उनीहरूलाई रचनात्मक तरिकाबाट सुरक्षित रहने व्यवहार सिकाउनु पर्ने हुन्छ। फेरि एकपटक बालरोग विशेषज्ञ समेत रहनुभएका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर मरासिनी।
घरमा चाहिँ विभिन्न प्रकार हुन सक्छन्, घर परिवारले अहिलेदेखि नै उनीहरूलाई मास्क लगाउन सिकाउने, हात धुन सिकाउने, अरूलाई छुने अनि चाहिँ अरूले ल्याएको खानाहरू खाने, अरूका कपडाहरू झोला समात्ने यो कामहरू नगर भनेर चाहिँ बच्चाहरूलाई अलिकति अनुशासित बनाउनु चाहिँ सुरु गर्नु पर्यो। नसिकाउने हो भने यसले घर परिवारभित्र फेरि बिस्तारै जोखिम बढाउँछ। सिनियर नागरिकहरूलाई चाहिँ अलिकति वरिष्ठ नागरिकहरू कोही घरमा हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने उहाँलाई अलग्गै बस्नु भन्ने, घरमा अनि चाहिँ त्यही प्रकारको बस्ने व्यवस्था पनि मिलाउने, सुरक्षित राख्ने प्रयास गर्नु पर्यो।
कोरोना भाइरसबाट संक्रमितको उपचार एवं नियन्त्रणका लागि प्रभावकारी औषधि र खोपको विकासका लागि विभिन्न देशहरू लागिरहेका छन्। तर यस विरूद्धको खोपको विकासमा सफलता पाउन भने लामो समय लाग्ने विज्ञहरूले आकलन गरेका छन्। तसर्थ कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विज्ञहरूका सुझाव पालना गरी सुरक्षित रहनु नै अहिलेलाई एकमात्र विकल्प देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। अब एकैछिन विज्ञापन।
Wow, real mai chito.
Download ta jane fast.
Hey guys, ke cha testo fast?
Antisika 4G.
Prastut cha. Nepal's fastest 4G LTE advanced network ka saath.
Yo ta saachhe nai fast rahecha.
Pachhillo pustako NT4G LTE bina rokto. 250 Mbps samma ko download. Saathai HD movies ko bharpoor. NT4G LTE सुचारू गर्न का लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। प्रदेश नम्बर दुईमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि स्वाबको नमूना संकलन साथै कन्ट्याक्ट ट्रेसिङको दायरा बढ़ाइएको छ। यी दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली जनकपुर धाम पुगेपछि दायरा बढ़ाइएको हो। गत वैशाख 30 र 31 गते कोरोना पुष्टि भएका 60 जनाको सम्पर्कमा आएका 370 जनाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाबको नमूना संकलन कार्य भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। कपिलवस्तुको तौली हवा स्थित कपिलवस्तु अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस देखिएपछि अस्पतालमा कार्यरत सबैमा स्वाब संकलन गरी पीसीआर परीक्षण थालिएको छ। यसको रिपोर्ट नआउन्जेलसम्म अस्पतालको इमर्जेन्सी र अत्यावश्यकीय प्रसूति सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। गण्डकी प्रदेश अन्तर्गत लमजुङको सुन्दर बजार नगरपालिका साथमा रहेको कृषि क्याम्पसमा 50 सयको जिल्ला स्तरीय क्वारेन्टाइन निर्माण गरिएको छ। बाहिरी जिल्लाबाट लमजुङ तनहुँ सीमा हुँदै प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राखी क्याम्पमा जिल्ला स्तरीय क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्लाधिकारी लक्ष्मण बहादुर खड्काले बताउनुभयो। बाँकेको नेपालगंज स्थित जमुना नाका हुँदै गइराती 688 जना नेपालीलाई भारतबाट नेपाल ल्याइएको छ। भारतको नानपारा स्थित क्वारेन्टाइनमा रहेका समेत गरी 688 जनालाई नेपाल ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। भारतबाट आउनेहरू बाँके लगायत 47 जिल्लाका रहेका छन्। सबैजनाको सीमा नाका जमुनाहामा आरईटी परीक्षण गरी सम्बन्धित जिल्लामा पठाइने प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। जुम्लामा स्थानीय निकायले बनाएका क्वारेन्टाइनमा 14 दिन पूरा गरी 1,112 जना घर फर्किएका छन्। लकडाउनका बीच भारत र तेस्रो मुलुक र जिल्ला बाहिरबाट 11,036 जना नागरिक जुम्लामा भित्रिएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। घर पठाइएकाहरूलाई ऱ्यापिड टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा नेताहरूले सरकारले कोरोना नियन्त्रणका लागि चालेको कदम स्वागत योग्य भए पनि तीनै तहको समन्वयमा अझै ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरूङले कोरोना संक्रमण नियन्त्रणमा आउने सम्भावना तत्कालै नदेखिएकाले व्यवस्थापनमा विशेष कदम चाल्न सुझाव दिनुभयो। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीको सूझबूझ प्रशंसा योग्य रहेको बताउनुभयो। राष्ट्रिय सभामा सत्तापक्षका नेता दीनानाथ शर्माले नेपाल आउन चाहने नेपालीलाई सहजै स्वीकार गर्दै उनीहरूलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो। निजी क्षेत्रका जलविद्युत आयोजना प्रवर्तकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इप्पानले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा 1,11,111 रूपियाँ बराबरको सहयोग उपलब्ध गराएको छ। इप्पान अध्यक्ष शैलेन्द्र गोरागाईले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन मार्फत आज कोषमा सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। नेपाल ट्रेड युनियन कंग्रेसले कोरोनाको महामारीबाट बेरोजगार नपुगेका श्रमिकलाई न्यूनतम ज्याला सरह बेरोजगार भत्ता उपलब्ध गराउन सुझाव दिएको छ। ट्रेड युनियन कंग्रेसका अध्यक्ष पुष्कर आचार्यले आज एक विज्ञप्ति मार्फत कोरोनाका कारण रोजगारी गुमाएका, खाना बस्न अप्ठ्यारोमा परेका तथा बिरामी परेका आप्रवासी नेपाली श्रमिकको गन्तव्य मुलुकका दूतावास तथा कूटनीतिक नियोग मार्फत उद्धार गर्ने कार्यको लागि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो। आर्थिक वर्ष 2077-78 को बजेटमा श्रम बजारमा विद्यमान रोजगारी जोगाई आर्थिक गतिविधिलाई चलायमान बनाउन निश्चित समयावधिका लागि उद्योग प्रतिष्ठानको कर्जाको पुनर्तालिकीकरण तथा ब्याज र करमा सहुलियत लगायतको राहतका प्याकेजको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। मध्यपुर ठिमी नगरपालिकाले आज भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण गरेको छ। नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा आज भक्तपुरका 26 जना पत्रकारको स्वाब संकलन गरिएको हो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण बन्द रहेका सुदूरपश्चिमका दर्जनौं विकास परियोजना पुनः संचालनमा आएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लासहित डोटीमा अहिले जलविद्युत, सड़क तथा विमानस्थल निर्माणको काम आयोजना स्थलमा रहेका कामदारबाट शुरू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। सरकारले मुलुकभर लकडाउन गरे पनि डोटी लगायत समग्र सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन विकास निर्माणमा उच्च सतर्कता अपनाउँदै निर्माण कार्यलाई निरन्तरता दिएको हो जानकारी दियो। बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रेका अखाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका 26 पसललाई ₹4,45,000 जरिवाना गरिएको छ। बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बिउ धोइपखाले खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदी जथाभावी रूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतेवडाले जानकारी दिनुभयो। कोरोना विरूद्ध खोपको 6 बाँदरहरूमा गरिएको परीक्षणले खोप विकासमा नयाँ आशा थपेको छ। अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्था र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आयोजनामा गरिएको संयुक्त अनुसन्धानमा 6 बाँदरहरूमा नयाँ खोप परीक्षण गरिएको थियो। खोप लगाएर बाँदरलाई कोरोना संक्रमणमा छोड्दा फोक्सो तथा बाँदरको वरिपरि कोरोनाको जीवाणु नभेटिएको अनुसन्धानकर्ताले जनाएका छन्। तथापि परीक्षणले खोप मानिसमा दिन हुने वा नहुने कुराको निर्कुल गर्न केही समय लाग्ने बताइएको छ। बंगलादेशमा रहेको विश्वकै सबभन्दा ठूलो शरणार्थी शिविरमा 2 रोहिंगा शरणार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोक्स बजार क्षेत्रमा रहेको सो शरणार्थी शिविरमा 10 लाख शरणार्थी बस्दै आएका छन्। 2 कोरोना देखिएपछि उनीहरूको सम्पर्कमा आएका समेत गरी जम्मा 1900 परीक्षण गरिँदैछ। ग्रीसमा रहेको अर्को ठूलो शरणार्थी शिविरमा पनि परीक्षण थालिने भएको छ। एसियाली विकास बैंकले कोरोना भाइरसको विश्वव्यापी महामारीले विश्वको अर्थतन्त्रमा 58 देखि 88 खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने बताएको छ। यसअघि सार्वजनिक गरिएको भन्दा दोब्बरले अर्थतन्त्रमा क्षति हुने अनुमान गरिएको छ। विश्वभरिका बैंकहरूले अर्थतन्त्रलाई पुनर्जीवन दिन ब्याजदर कटौती गर्ने र रुग्ण उद्योग धन्दालाई बचाउन सरकारले राहत प्याकेज घोषणा गरिरहेका छन्। जापानले कोरोना भाइरस संक्रमण तीव्र रूपमा घट्न थालेपछि मुलुकका अधिकांश भागमा संकटकालीन अवस्था हटाएको छ। जापानको 47 मध्ये 39 संकटकालीन आदेश हटाइएको छ। टोकियो, ओसाका लगायत संकटकालीन अवस्था लगायतका ठाउँमा भने संकटकालीन अवस्था जारी नै राखिएको छ। प्रधानमन्त्री सिन्जो आबेले संक्रमण दर घट्दै गएपछि मास्क लगाउन र आपसमा सामाजिक दूरी कायम गरी सतर्क हुन सर्वसाधारणलाई आह्वान गर्नुभएको छ। जापानमा कोरोनाले 697 जनाको मृत्यु हुनका साथै 16,000 भन्दा बढ़ी संक्रमित भएका छन्। कोरोना भाइरस कोविड 19 संक्रमणबाट विश्वमा मृत्यु हुने व्यक्तिको संख्या 3,04,000 नागेको छ। हालसम्म कोरोना संक्रमितको संख्या 45,49,000 भन्दा बढ़ी पुगेको छ भने 17,17,000 भन्दा बढ़ी व्यक्ति निको भई घर फर्किएका छन्। सबैभन्दा बढ़ी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या 86,900 भन्दा बढ़ी पुगेको छ भने संक्रमितको संख्या 14,58,000 नागेको विश्व स्वास्थ्य संगठनका आपतकालीन विभागका प्रमुख डाक्टर माइक रायनले बताउनु भएको छ। हाल देशको पहाड़ी भूभागमा सामान्य बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 देशको पूर्वी र मध्य भूभागमा सामान्य तथा पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली भई पूर्वी भूभाग र मध्य पहाड़ी भूभागका थोरै एवं पश्चिमी पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। काठमाडौँ अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस र वर्षा 0.3 मिलिमिटर। पोखरा अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस र वर्षा 7.3 मिलिमिटर। वीरेन्द्रनगर अधिकतम 34 डिग्री सेल्सियस र न्यूनतम 20.3 डिग्री सेल्सियस र दिपायल अधिकतम 37.8 डिग्री सेल्सियस र न्यूनतम 20.6 डिग्री सेल्सियस। अन्तमा मुख्य समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। कोरोना भाइरस मुक्त देश बनाउनु नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता। रोजगारी वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता विकासमा नीति तथा कार्यक्रमको जोड़। वित्तीय अनुशासन, फजुल खर्चमा नियन्त्रण र कृषि व्यवसायमा प्रोत्साहन गर्ने गरी विभिन्न कार्यक्रमको घोषणा। आज थप 9 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा संक्रमितको संख्या 258 पुग्यो। विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,04,000 भन्दा बढ़ी मानिसको मृत्यु र अमेरिकी स्वास्थ्य संस्था र बेलायतको अक्सफोर्ड विश्वविद्यालयद्वारा बाँदरमा गरिएको कोरोना विरूद्धको खोप परीक्षणको नतिजा आशाजनक। साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।